السلام علیکم. آج منگل ہے، اکتوبر کی 19 تاریخ. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. طالبان اسلامی امارات کا ایک وفد نائب وزیر اعظم عبدالسلام حنفی کی قیادت میں ماسکو میں افغانستان پر ہونے والی ایک کانفرنس میں شرکت کرے گا. ان کے علاوہ بھارت اور پاکستان سمیت متعدد ملکوں کو اس کانفرنس میں شرکت کی دعوت دی گئی ہے، لیکن امریکہ اس میں شریک نہیں ہوگا. امریکی محکمہ خارجہ کے ترجمان نیٹ پرائس نے کہا ہے کہ وہ اس ہفتے ہونے والی اس بات چیت میں شرکت نہیں کر سکتے، لیکن مستقبل میں سے فریقی مذاکرات میں شریک ہو سکتے ہیں، جو ایک بہت مؤثر اور تعمیری فورم ہے. افغان سیاسی تجزیہ کاروں کا خیال ہے کہ ماسکو کانفرنس میں طالبان کو موقع ملے گا کہ وہ بین الاقوامی طور پر اٹھائے جانے والے مختلف امور پر اپنے نقطۂ نظر کی وضاحت کر سکیں. مگر وائس آف امریکہ سے باتیں کرتے ہوئے تجزیہ نگاروں کا کہنا تھا کہ اس فورم میں طالبان کو عالمی برادری سے اپنے آپ کو قبول کروانے میں کوئی مدد نہیں مل سکے گی. امریکی نمائندے خصوصی برائے افغان مفاہمت ظالم خلیلزاد نے پیر کے روز اپنا عہدہ چھوڑ دیا. اس بات کا اعلان امریکی وزیر خارجہ اینٹنی بلنکن کی جانب سے جاری ایک بیان میں کیا گیا ہے. ظلم خلیلزاد کے بارے میں وزیر خارجہ نے کہا کہ امریکی عوام کے لیے ان کی عشروں تک جاری رہنے والی خدمات پر میں ان کا مشکور ہوں. انہوں نے کہا کہ ان کی جگہ نمائندہ خصوصی برائے افغانستان کا عہدہ تھامس ویسٹ سنبھالیں گے، جو اس سے قبل معاون نمائندہ خصوصی کے فرائض انجام دیتے رہے ہیں. بلنکن نے کہا کہ ویسٹ اب سفارتی کوششوں کی قیادت کریں گے اور دوحا میں افغانستان سے متعلق امریکی مفادات کے حوالے سے کابل کے لیے امریکی سفارت خانے سے قریبی رابطہ برقرار رکھیں گے. افغان سوشل میڈیا صارفین نے امریکی نمائندہ خصوصی برائے افغانستان کے مفاہمت ظالم خلیلزاد کے استعفے پر شدید رد عمل کا اظہار کیا ہے، اور بہت سے لوگوں نے ان پر افغانستان میں جمہوریت کے خاتمے اور افغانستان میں طالبان کے اقتدار میں واپسی کا الزام لگایا ہے. لیکن سوشل میڈیا میں شائع ہونے والے اپنے استعفے کے خط میں خلیلزاد نے اپنے ریکارڈ کا دفاع کرتے ہوئے یہ بھی تسلیم کیا ہے کہ انہوں نے اپنے تازہ ترین کردار میں جو کچھ کرنا چاہا وہ پورا نہیں کر سکے. افغانستان میں طالبان کے کنٹرول کو 2 ماہ سے زائد کا عرصہ گزر چکا ہے، لیکن حالیہ عرصے میں دہشت گردی کے متعدد واقعات کی ذمہ داری قبول کرنے کے بعد شدت پسند تنظیم دولت اسلامیہ طالبان حکومت کے لیے چیلنج بن چکی ہے. مبینہ طور پر داعش نے حال ہی میں طالبان کا گڑھ سمجھے جانے والے شہر قندھار اور قندوز کی مساجد میں خودکش حملے کیے تھے، جن میں 100 سے زائد افراد ہلاک ہو گئے تھے. گو کہ طالبان حکومت داعش کو زیادہ بڑا خطرہ نہیں سمجھتی، تاہم ماہرین کا کہنا ہے کہ شدت پسند تنظیم افغانستان میں امن کی راہ میں بدستور ایک بڑی رکاوٹ ہے اور طالبان اس حقیقت سے صرف نظر نہیں کر سکتے. طالبان کے ترجمان سہیل شاہین نے حال ہی میں اس امکان کو بھی رد کیا تھا کہ وہ امریکہ کے ساتھ مل کر داعش کے خلاف لڑ سکتے ہیں. بنگلہ دیش میں اقلیتی برادری ہندوؤں کے مذہبی تہوار درگا پوجا کے دوران بھڑکے فرقہ وارانہ تشدد نے یہ سوال کھڑا کر دیا ہے کہ کیا بھارت میں گزشتہ چند برسوں سے مبینہ طور پر نفرت کی بنیاد پر جو سیاست کی جا رہی ہے، اس کا اثر ہمسایہ ملکوں پر بھی پڑ رہا ہے. مبصرین کا کہنا ہے کہ بھارت میں اقلیتوں کے ساتھ جو مبینہ امتیازی سلوک ہو رہا ہے اور جس طرح نفرت کی بنیاد پر سیاست کی جا رہی ہے، اس کا اثر ہمسایہ ملکوں کی اقلیت پر بھی پڑ رہا ہے، اور شاید یہی وجہ ہے کہ بنگلہ دیش میں ہندو اقلیت کے مذہبی تہوار کو ہدف بنایا گیا ہے. بھارت کی وزارت خارجہ نے تشدد پر قابو پانے کے لیے بنگلہ دیش کی انتظامیہ کی فوری کاروائیوں کی ستائش کی ہے، لیکن وہاں کی وزیر اعظم شیخ حسینہ واجد نے بنگلہ دیش میں ہونے والے تشدد کے حوالے سے بھارت کو انتباہ کیا ہے. انہوں نے کہا کہ فرقہ واریت سے نبٹنے میں ہمارے پڑوسی ملک کو بھی تعاون کرنا چاہیے. سیاسی مبصرین کے مطابق شیخ حسینہ واجد کی جانب سے پہلی بار ایسا بیان سامنے آیا ہے جو اس بات کی طرف اشارہ کر رہا ہے کہ دونوں ملکوں کے باہمی خوشگوار رشتوں کی نوعیت غالباً تبدیل ہو رہی ہے. پاکستان کے وزیراعظم عمران خان کا کہنا ہے کہ ملک میں انصاف پر مبنی نظام ہی خوشحالی کا ضامن ہے. اسلام آباد میں پیغمبر اسلام کی یوم ولادت کے موقع پر قومی رحمت للعالمین کانفرنس کے خطاب کے دوران इमरान खान ने कहा कि पैगंबर इस्लाम ने मदीना में दुनिया की पहली फलाही रियासत का तसव्वुर पेश किया और इंसाफ पर मबनी निजाम बनाया। उन्होंने कहा कि रियासत मदीना का पहला इसलूल अखलाकी मेयार था और उसमें अच्छे और बुरे के फर्क से मुतालिक आगाह किया गया था। इमरान खान के मुताबिक कानून की बालादस्ती और मुतफर्रिक कानून के खात्मे के साथ ही तर्ज मुआशरत में फिरकी इनकलाब लाया जा सकता है। वजीर आजम इमरान खान ने चंद रोज कबल एक ऑर्डिनेंस के जरिए रहमतुल आलमीन अथॉरिटी की बुनियाद रखी है। सिंध हुकूमत ने प्राइमरी और एलिमेंट्री सतह पर असातिज़ा की भर्ती के लिए मेयार कम करने का फैसला किया है। सूबाई हुकूमत को उम्मीद है कि इस फैसले से 14,000 से ज्यादा असामियों को पुर करने में मदद मिलेगी, जिसके लिए सितंबर में होने वाले टेस्ट में महज 1,258 उम्मीदवार ही कामयाब हो सके थे। सूबाई वजीर सैयद सरदार शाह का कहना है कि इस बारे में हतमी फैसला सूबाई काबीना के इजलास में किया जाएगा। बाज माहिरीन का ख्याल है कि मेयार से कम असाज़ा भर्ती करने से मालूम होता है कि तालीम के मैदान में बहुत सी बेहतरी की गुंजाइश मौजूद है, जिसके लिए हुकूमत को फाल इकदामात करने होंगे। अमरीकी वजीर दिफा लाइट ऑस्टिन का कहना है कि वॉशिंगटन चीन के फौजी हथियारों को जखीरा करने की कोशिशों पर पूरी तवज्जो दे रहा है, हालांकि उसने इन रिपोर्टों पर तबसरा करने से इनकार कर दिया कि बीजिंग ने 2 माह कबल एक हाइपरसोनिक मिसाइल का तजुर्बा करके एक बड़ी पेशरफ्त की है। अमरीका के आला फौजी अहदेदार ने पीर के रोज तिबलिसी जॉर्जिया के दौरान नामनिकारों को बताया कि चीन उनका बड़ा चैलेंज है और उसकी फौजी पेशरफ तशवीश का बाइस है। फाइनेंशियल टाइम्स ने हफ्ते के रोज रिपोर्ट किया कि चीन ने अगस्त में एटमी सलाहियत रखने वाले हाइपरसोनिक मिसाइल का तजर्बा किया था, जो अमरीकी फौज और इंटेलिजेंस हुकाम के लिए बाई से हैरत था। चीन ने पीर को हाइपरसोनिक मिसाइल के तजर्बे से इनकार किया। चीन की वजारत के तर्जमान जाओ लीजियान ने बीजिंग में एक प्रेस कॉन्फ्रेंस में रिपोर्ट के बारे में पूछे जाने वाले सवाल पर बताया कि ये एक मामूल का टेस्ट था, जिसका मकसद खलाई गाड़ी को दोबारा इस्तेमाल करने की टेक्नोलॉजी की जांच था। जनूबी कोरिया की फौज ने बताया है कि शिमाली कोरिया ने एक आबदोज से लॉन्च किए जाने वाले बैलिस्टिक मिसाइल का मंगल को तजर्बा किया है, जो सोल के मिसाइल टेस्ट के सिर्फ 1 माह बाद किया गया। जनूबी कोरिया गुज़श्ता माह SLBM का कामयाब तजर्बा करने वाला 8वां मुल्क बन गया है और अब से 2 दिन बाद अपना पहला खलाई रॉकेट लॉन्च करने की कोशिश करेगा। ताहम शिमाली कोरिया ने जनूबी कोरिया के इकदाम को इश्तियाल अंगेज और अदम इस्तेहकाम की कोशिश करार दिया है और हथियारों की जांच जारी रखने का अजम जाहिर किया है। शिमाली कोरिया का यह तजर्बा उस वक्त सामने आया है जब अमरीका, जापान और जनूबी कोरिया के इंटेलिजेंस सरबरा सोल में मुलाकात कर रहे हैं। जनूबी कोरिया और अमरीका बार बार शिमाली कोरिया के साथ मुजाकरात शुरू करने की पेशकश करते रहे हैं ताकि कशीदगी को कम किया जा सके और जौहरी हथियारों के खात्मे पर पेशरफ्त की जा सके। अमरीका के साबिक वजीर दिफा कॉलिन पाल कोरोना वायरस से पैदा होने वाली पेचीदगी की वजह से पीर को 84 साल की उम्र में इंतकाल कर गए थे। उनके अहले खाना ने सोशल मीडिया पर उनके इंतकाल का ऐलान करते हुए कहा था कि वो COVID-19 की पेचीदगियों में मुब्तला थे, जबकि उन्होंने वैक्सीन का मुकम्मल कोर्स किया हुआ था। अहम अमरीकी शख्सियात ने कॉलिन पावल के इंतकाल पर इजहार ताज़ियत किया है। साबिक अमरीकी सदर जॉर्ज डब्ल्यू बुश ने पीर को कहा कि पाल एक अजीम सरकारी अहदेदार थे और उनका मुल्क के अंदर और बैरून दुनिया में बहुत एहतराम किया जाता था। अमरीकी वजीर खारजा एंटनी ब्लिंकन ने कॉलिन पाल के इंतकाल पर अपने बयान में कहा है कि उन्होंने महकमा खारजा को अपनी बेहतरीन क्यादत, तजर्बे, हुब्बुल वतनी के जज्बे और शाइस्तगी अदा की थी, जिसकी वजह से महकमा खारजा उनसे मोहब्बत करता था। कॉलिन पावल के इंतकाल पर डेमोक्रेटिक सेनेटर क्रिस कॉन्स ने और मिशिगन से कांग्रेस वुमेन डेबी डेंगल ने भी कॉलिन पावल को खराज अकीदत पेश किया है। हेटी के कारकुनों ने मुल्क में सिक्योरिटी की सूरत हाल के खिलाफ एहतजाज करने के लिए पीर के रोज हड़ताल की। अमरीका में कायम एक मिशनरी ग्रुप के अरकान के हालिया अगवा से हेटी दुनिया की तवज्जो का मरकज बन गया है। व्हाइट हाउस ने पीर को कहा कि FBI मिशनरियों को ढूंढने और उन्हें महफूज मकाम तक पहुंचाने के लिए काम कर रहा है। व्हाइट हाउस की प्रेस सेक्रेटरी जेन साकी ने कहा कि सदर जो बाइडन FBI اور اسٹیٹ ڈپارٹمنٹ کی کوششوں کے بارے میں باقاعدہ اطلاعات حاصل کر رہے ہیں۔ محکمہ خارجہ کے ترجمان نیٹ پرائس نے کہا کہ امریکی سفارت خانے کی ٹیم ہیٹی کی قومی پولیس، مشنری گروپ، متاثرین کے لواحقین اور کینیڈا کی حکومت کے ساتھ تعاون کر رہی ہے۔ عراق کا کہنا ہے کہ اس نے بغداد کے ایک شاپنگ سینٹر میں سن 2016 کے مہلک بم دھماکے کی سازش تیار کرنے والے کو حراست میں لے لیا ہے۔ اس بم دھماکے میں تقریباً 300 افراد ہلاک اور 250 زخمی ہو گئے تھے۔ وسطی بغداد میں کار بم دھماکہ سن 2003 میں امریکی قیادت والے حملے کے بعد عراقی دارالحکومت میں ہونے والا مہلک ترین حملہ تھا۔ چین کے 3 خلاباز ہفتے کے روز چین کے نئے خلائی اسٹیشن پر کامیابی سے پہنچ گئے، جو بیجنگ کا عملے پر مشتمل سب سے طویل مشن اور ایک بڑی خلائی طاقت بننے کی اس کی کوشش کا تازہ ترین سنگ میل ہے۔ یہ تھیں وہ خبریں جو فیس بک لائیو پر ہم نے آپ کے لیے پیش کی۔ ہمارے ویب سائٹ، یوٹیوب اور پوڈ کاسٹ پر یہ بلٹن پوسٹ کر دیا جاتا ہے، جس سے آپ بعد میں بھی دیکھ سکتے ہیں اور سن سکتے ہیں۔ خالد حمید کو اب اجازت دیجیے گا۔ اللہ حافظ۔